जाते हैं।
जो
मेरे मेरी जो किताब है उसके अंदर मेरी लिखी हुई नातें हैं, नातों में से नात तो नहीं पढ़ रहा हूँ, जितना शहीद कर्बला के मामले हुसैन रजी अल्लाह तआला अन्हु की मंसूर सुना मुझे तरन्नुम आता नहीं। ऐसे ही बेगन की आवाज में आपके सामने पेश कर रहा हूं। हुसैन हकीकत से आइए
उसको भुला
प्यारे हुसैन कासिमो अब्बास के तुझे राहे वफा नहीं आओ मरना सिखाइए राहे वफा नहीं आओ मरना सिखाइए प्यासे शहीद
ومن سيئات أعمالنا
जब चौदहवीं रात का चांद निकलता है तो कभी कभी आप देखेंगे कि उसके इर्द गिर्द हाला होता है, एक गोल दायरा होता है। गुजराती में उसको क्या कहते हैं मुझे मालूम नहीं। आमतौर पर बारिश के जमाने में चाक के इर्द गिर्द एक खूबसूरत हाला बनता है, हमने बारहा देखा है। अहले नुज़ूम कहते हैं कि जब चाक के इर्द गिर्द हाला बनता है तो ये निशानी है बारिश में। बारह अगर फरमाते हैं चेहरे में चाक चल रहा है और आपकी ऋषि मुबारक जो है इस चाप से गिर्द गिर्द हाले की तरह, समझिए जैसे कि चौदहवीं रात के चाप से चारों तरफ हाला बना रहता है, इसी तरह अल्लाह ताला ने इस चाप के गिर्द गिर्द आपकी ऋषि मुबारक को हाला बना दिया है, एक गोल दायरा और रिंग बना दिया है। लता बदन फिर वही लदमल खत हाला मन सुन अबरे अजब, और ऊपर से ये काली काली जुल्फ है, चांद निकला हुआ है, इर्द गिर्द एक रिंग बनी हुई है, ये बारिश की निशानी है। जब ये हाला चांद के इर्द गिर्द बनता है तो काली काली बदलियां पानी लेकर आसमान पर नमूदार होती है। आगे फरमाते हैं चांद भी है और गोल रिंग हाला भी बना हुआ है और काली काली बदलियां जुल्फ है। बारिश के सारे इंतजाम तो लगा है, लगा पदर फिर वीन अजमल खत हाले जुल्फ अबरे अजल, ये अब्र जो है काली काली घटाएं जो मुकर्रर की गई है, अजल के माने मुकर्रर की गई है बारिश बरसाने के लिए। लगा पदर फिर वही अजमल खत हाले जुल्फ अबरे अजल, तोरे चंदन चक्र परो कुंड, तोरे चंदन चक्र परो कुंड, चक्र कहते हैं चांद को और चंदन कहते हैं वो जिसको घिसते हैं, जिसको हम संदल कहते हैं। चंदन जानते हैं खुशबूदार एक लकड़ी होती है, चंदन का पेड़ भी निकलता है। वो फरमाते हैं तोरे चंदन चंदन परो कुंडल, तेरे खुशबूदार चांद के चेहरे पर ये हाला कुंडली मारे हुए मौजूद है, तो तोरे चंदन चंद्र परो कुंडल। अब क्या बात है, रहमत की भरन बरसाया। जब चांद पर कुंडली आती है और उस पर हाला बनता है, घटाएं छाती हैं, तो बारिश होती है। यार सोल्ला हम प्यासे हैं, आपका चेहरा चांद है, इस पर कुंडली लगी हुई है और जुल्फ काली काली घटाओं की तरह है। अब देख क्या है मेरे मौला, चंदन तो चंदन चंद्र परो चंदन रहमत की भरत बरसा जाना। मैं इस वक्त के लिए ये शेर पढ़ा है, हुजूर नजर नहीं आते हैं लेकिन आलमे तसव्वुर में हम नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की बारगाह में ये इल्तिजा करते हैं, मौला हम आपको नहीं देख रहे हैं, आप तो हमको देख रहे हैं, इसीलिए तो हम हुजूर को हुजूर कहते हैं। हुजूर उसे कहते हैं जो नजदीक हो, हाजिर हो, वो हुजूर है। कुछ लोग बोलते हैं वो हाजिर नहीं है, फिर कहते हैं हुजूर हाजिर नहीं। अरे ये तो ऐसे ही शायर है लेकिन शेर नहीं जानता। जब हुजूर को हुजूर कहते हो फिर बोलते हो कि हाजिर नहीं है, अजीब सी बात है। नबी के माने गैब बताने वाला बोलते नबी को गैब नहीं मालूम है, अरे नबी के माने ही है गैब की खबर देने वाला। मसाफ का अंदाज होता है, मानता आदमी बोलता है कि नहीं, बोले ये नया नोट है, बोले नहीं, ऐसे ही हुआ ना, ये तो मजाक हो गया। मेरे दोस्त, हम रसूल की बारगाह में इस वक्त इस्तगासा करते हैं, मुस्तफा हम सब प्यासे हैं, हमें दुनिया के पानी की प्यास नहीं है, शरबत रूह-ए-अज़ा की प्यास नहीं है, मुस्तफा प्यारे आपकी मोहब्बत की प्यास है, आपके दीदार की प्यास है, जाते हैं तो हम तमन्ना नहीं कर सकते। ये इतना बड़ा मजमा है मौला, किसी को खाक में अपनी ज़ियारत करना नहीं। या रसूल अल्लाह, कोई चंदन चंद्र पर कुंदन रहमत की भरन बरसा जाना, कोई चंदन चंद्र पर कुंदन रहमत की भरन बरसा जाना। इस दुआ को हम इसलिए करते हैं कि एक दिन ये चौदहवीं का चांद हमारे किस्मत पर अपनी चांदनी की रोशनी डाल दे, तो सोते हुए में हमारा नसीबा था, फिर ना नसीब हूं मेरी किस्मत बताई। एक शेर से मैंने कहा है, गुर्दे यमानी रुख से हटाकर हुजूर, गुर्दे यमानी रुख से हटाकर मेरे हुजूर, फिर मां नसीब हूं मेरी किस्मत जगा। यमन की चादर ओढ़ा करके उसको कहते हैं गुर्दे यमानी। बहुत से शोरा ने गुर्दे यमानी का जिक्र किया है, गुरु आवश्यक है गुर्दे यमानी। हजरत जानी फरमाते यार सुनना, एक गुर्दे यमानी यमानी चादर से अपने चेहरे को तो निकाल दीजिए, ताकि मुस्ताकाने ज़ियारत आपकी ज़ियारत कर ले। उसी को मैंने अर्ज किया है, गुर्दे यमानी रुख से हटा कर मेरे हुजूर, फिर मां नसीब हूं मेरी किस्मत जगा ली। हम सब कहें आमीन। हम सब हेरवा नसीब है, अभी अपने नसीब से हम महरूम हैं। कितने वो लोग हैं कि जागते हुए हुजूर का दीदार किया। उन्हीं जैसे सैयदना आला हजरत रज़ियल्लाह तआला अन्हु, हजरत सैयदना शेख अहमद रिफाई रज़ियल्लाह तआला अन्हु, उन्हीं जैसे गौसे आज़म रज़ियल्लाह तआला अन्हु भी हैं। हजरत सैयदना रिफाई रज़ियल्लाह तआला अन्हु जब बारगाह रिसालत में आए तो कहा, अस्सलामु अलैका या जद्दी, ऐ मेरे दादा मेरा सलाम कबूल फरमाइए। ये शहजादे थे, अहले बैत थे, शाबाश थे, फातिमा जहरा के गुलशन के महकते हुए फूल पे आ रहे हैं और बड़े प्यार से कह रहे हैं सर झुकाकर कि अस्सलामु अलैका या जद्दी, ऐ मेरे दादा सलाम हो आपको। फौरन आवाज आई कब्रे पाक से, अस्सलामु अलैका या वलदी, ऐ मेरे प्यारे बच्चे, वालेकुम अस्सलाम। लोग कहते मुस्तफा मरकर मिट्टी में मर गया, मेरा पाक मिट्टी में मिल गया, ईमान मिट्टी में मिल गया। मेरे नबी सलाम सुनते भी हैं और सलाम का जवाब देते भी हैं, और ये भी पहचानते हैं कि सलाम किसने किया है। फरमाते हैं वालेकुम अस्सलाम या वलदी, ऐ मेरे शहजादे तुमको वालेकुम अस्सलाम, तुम पर भी सलाम। अब शहजादे का जरा फरमान देखो, जैसे ही आवाज आई किनारा जात अंदर से जवाब दे रहे हैं, तो फर अर्ज करते हैं या रसूल अल्लाह, अब मुसाफा भी करना चाहता हूं। पहले सलाम होता है, फिर मुसाफे के लिए हाथ बढ़ाया जाता है। ये साजो आदा किसका है? ये उसका है जो बारगाह रिसालत से सिर्फ रूहानी रिश्ता नहीं जिस्मानी रिश्ता भी रखते हैं और मकाम बलालत पर कायम है। फरमाते हैं या रसूल अल्लाह, आपने जवाब दिया रिश्ता नसीब है। और मुसाफा भी फरमाते, तारीख बताती है कि हजारों का मजमा उस वक्त सलातो सलाम पढ़ता था, अगर ये मुबारक से हुजूर ने हाथ निकाला, मरकर मिट्टी में नहीं मिले हैं, हाथ निकल रहा है। ये हुजूर तो हुजूर आपका मुझे मुबारक भी जिंदा है। हमने देखा अपनी आंखों से एक मुझे मुबारक के साथ कई कई शाखें निकलती है। जब मुझे मुबारक जिंदा है तो शरे मुबारक का मकाम क्या होगा? मकाम है तो जाते मुबारक का मकाम। हजरत सैयदना शेख अहमद कबीर झूम करके आए और मुसाफा किया और हाथ चूम लिया। एक वली का सदका वसीला देखो कि मुस्तफा प्यारे सल्लल्लाहु अलैहि वसल्लम के हाथों की सबने हाजियों में गया। कितने खुशनसीब वो लोग थे जो उस वक्त रातों से सलाम पढ़ रहे थे। ये शान है शहजादों की जब वो बारगाह रिसालत में मचल कर कहते हैं तो हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम जवाब भी देते हैं और मुसाफा भी करते हैं। ये निस्बत है अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के दरबार की। ऐ मेरे दोस्तों, मुझे ये कहना है हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम दुनिया में तशरीफ लाए और दुनिया से तशरीफ ले गए तो ये इरशाद फरमाया कि तरक्तु फीकुम फीकुम मुस्तक़बलैन। ऐ लोगों, तुमने मैं भारी भरकम दो वजनदार चीजें छोड़े जा रहा हूं। फरमाते हैं तरक्तु फीकुम मुस्तक़बलैन, मैंने तुम्हारे अंदर तुम्हारी हिदायत के लिए तुम्हारे ईमान के लिए दो मजबूत और भारी भरकम चीज छोड़े जा रहा हूं। पहली चीज किताबुल्लाह, अल्लाह की किताब, उसे मजबूती के साथ पकड़ लो। वही गलती और मेरे अहले बैत का दामन थाम ले रहना, हसरो हुसैन से मोहब्बत करना, फातिमा ज़हरा से मोहब्बत करना, उनकी आलो औलाद से मोहब्बत करना, उनकी गुस्ताखी हमें कभी बर्दाश्त नहीं होती है। अरे उनका गुस्ताख नाना के हौसे कौशल से एक कतरा नहीं पिएगा। और अब फरमाते हैं जो अहले बैत इमाम हुसैन का गुस्ताख होता है, जन्नत में जाना तो दर्दनाक, जन्नत की बू भी नहीं पाएगा, उसकी खुशबू से वो भी महरूम रहेगा। अल्लाह अकबर। हुजूर फरमाते हैं तुम्हारी ईमान की सलामती के लिए एक कुरान को मैं छोड़ रहा हूँ और दूसरे अहले बैत को छोड़। बोलो क्या हम कुरान पर अमल कर रहे हैं? हुजूर के आने का मकसद पूरा कर रहे हैं? जबकि कुरान इरशाद फरमाता है कि हमने अपने हबीब को इसलिए भेजा ले तुम बिल्लाहि व रसूलिही व तुअज्जिरूहु व तुअत्तिरूहु व तुसब्बिहूहु प्रोग्राम है। ईमान और अकीदा, हुजूर की मोहब्बत और फिर इबादत। अब आप अपना सर्वे करो कि तीन पॉइंट में क्या हम तीनों पर अमल कर रहे हैं? मोहब्बत रसूल पर तो हमारा अमल है। खुदा की कसम गुनहगार से गुनहगार सुन्नी भी दामन मुस्तफा छोड़ने के लिए तैयार है। मोहब्बत में बहुत परफेक्ट हो, बहुत ऊंचे हो, बहुत आगे हो, ईमान तुम्हारा मजबूत है, मोहब्बत रसूल भी महफूज है। लेकिन तीसरा पॉइंट, कितने लोग नमाज पढ़ते, कितने लोग पढ़ते हैं? आपने कहा क्योंकि किसी का राज खोजना अच्छा नहीं है, समझे। उस राज को राज कहने दो, किसी गुनहगार के राज को पाश करना और लोगों में जगह जगह हसद की वजह से बयान करना ये कितना बड़ा गुनाह है, और राज को छुपाए रखना कितना बड़ा सवाब है। हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, मन सतरा मुस्लिम, जिसने मुसलमान के ऐब को छुपाया सतरा अल्लाह जल्ल अल्लाह ताला कयामत में उसके गुनाहों को छुपाया। तुम समझते हो किसी के गुनाह को हम भूल लोगों में चर्चा करें, तकलीर करें, नहीं भी है तब भी कुछ ना कुछ फरे इफ्तिरा करके उसको रुसवा करना चाहते हैं। मुसलमानों की इबादत का बेहतरीन तरीका यह है, किसी का ऐब अगर तुमने देखा है छुपो लो, याद रखो ये आदत बना लोगे तो मैदान कयामत में अल्लाह तुम्हारे गुनाहों पर गफारियत की चादर डाल देगा और तुम्हारे गुनाह छुप जाएंगे, रुसवा नहीं होगे मैदान कयामत में। अल्लाह ताला तुम्हें रुसवाई से बचा दे। इतनी बड़ी इबादत है लेकिन लोग उसको समझते नहीं। बोलो क्या सबके मुसलमानों के गुनाह को ऐब को छिपाओगे? लेकिन अगर कोई मुर्तद हो गया, गुमराह हो गया है, तो उसके ऐब को, उसकी गुमराही को बयान करना वाजिब है।
बेशक
वहां छुपाओगे तो गुनहगार हो गए, और सुन्नी का ऐब छिपाओगे तो कयामत में तुम्हारा ऐब छुप जाएगा। ये दोनों बात याद रखा। लेकिन आज उल्टा जानिए उनको क्या कहते हैं, उनको नहीं बोलना चाहिए, उनको क्या हो जाता है, उनका ऐब छुपाते हैं और सुन्नी का ऐब इधर उधर बयान करते हो। जबकि कुरान का इरशाद ये है, हुजूर का ऐलान ये है, सरवरे कायनात सल्लल्लाहु अलैहि वसल्लम के दुनिया में आने का मकसद ये है कि मुसलमान के ऐब को छुपा दे, अल्लाह तेरे ऐब को कयामत में छुपा दे। जो हमको आखिरत में फायदा देने वाली चीज है उस पर हमें अमल करना। हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की तशरीफ आवरी का मकसद तीन चीजें हैं, ईमान, नबी का एहतराम और सुबह शाम शाम नमाज पढ़ना। मैं ये नहीं कहता हूँ कि आप नहीं पढ़ते हैं, और ये भी नहीं कहता कि आप छोड़ करके बड़ा कमाल करते हैं, हाथ भी नहीं उठवाता। आपका ऐब अगर है तो आप कुछ सोच करके उस ऐब को छोड़ करके तौबा करके अल्लाह के नबी के आने का जो मकसद है तो सबके रूह होगा उस मकसद को पूरा करो। हम किसी का ऐसे बयान करना चाहते हैं। हजरत मूसा अलैहिस्सलाम के जमाने में कई साल तक बारिश नहीं हुई, सारे खेत सूख गए, अनाज की पैदावार रुक गई, जमीन का वाटर लेवल बहुत नीचे चला गया, मवेशियां मरने लगी, अनाज की किल्लत हो गई, अनाज मिल ही नहीं रहा था। उस जमाने में पैसा था अनाज में, और आज अनाज है और पैसा नहीं,
ऐसे भी होता रहता है।
तो हजरत मूसा ने कहा अपनी कौम से कि चलो मैदान में, अल्लाह ताला से इस्तिस्का करेंगे, पानी तलब करेंगे, दुआ करेंगे। हजरत मूसा अलैहिस्सलाम अपनी कौम को लेकर खुले मैदान में सिलसिला की फूट के अंदर नबी दुआ कर रहे हैं, लोग आमीन कर रहे हैं, नबी रो रहे हैं, लोग गिड़गिड़ा रहे हैं। तीन दिन तक बारिश नहीं हुई। अल्लाह ताला से मूसा अलैहिस्सलाम ने अर्ज किया, मौला तीन दिन से मैं बारिश मांग रहा हूं, बारिश के लिए दुआ कबूल नहीं हो रही है। तो अल्लाह ताला ने इरशाद फरमाया, ऐ मूसा उसकी वजह यह है कि तुम्हारे इस मदीने में जहां तुम बैठ कर दुआ मांग रहे हो एक बड़ा पापी गुनहगार है। अगर वो इस मदीने से बाहर चला जाए तो तुम्हारी दुआ की वजह से पानी बरसने लगेगा। उसके गुनाह इतने हैं कि गुनाह की नहुसत की वजह से तुमको बारिश नहीं मिल रही है।
کے موسیٰ علیہ السلام کھڑے ہوئے جلا اور اشارہ کرنا اس میں کوئی بہت بڑا گناہ ہے مہینے سے نکل جائے جب تک وہ نکلے گا نہیں بارش نہیں ہوگی. اب کون نکل کر کے جائے؟ جو نکلے گا تو لوگوں کے سامنے رسوا ہوگا کہ نہیں؟ یہ ہے تین دن سے نبی دعا کر رہے ہیں اور بارش نہیں ہو رہی. یہ کتنا بڑا منحوس اور باقی ہے. تو وہ بیچارہ دنیا چاہ سر جھکائے ایک ہی دل میں کہتا ہے یا اللہ میرے عیب کو چھپا لے. میں سچی تو کرتا ہوں اب آئندہ کوئی گناہ نہیں کروں. اندر ہی اندر دل دلایا اور اللہ نے اس کی توبہ قبول کی. ایسی توبہ قبول کی بارش
ہے.
بلکہ موسیٰ نے اللہ تعالیٰ کے اوپر دیا موقع نہ کوئی دیا نہ اور بارش آ گئی. ہم نے بار بار احرام کیا جو سب سے بڑا گنا جا رہا ہے نکل جا نکل جا. سارے لوگ دیکھ رہے ایک آدمی نہیں اٹھا اور بارش ہو گئی. اللہ تعالیٰ کی بارگاہ میں پیغمبر نے عرض کیا موسیٰ کوئی گیا نہیں اٹھا نہیں. انہیں فرمایا جب تک وہ نکلے گا نہیں مجمع سے بارش نہیں ہوگی. یہاں سے کوئی نکلا نہیں اور بارش ہو رہی ہے. تو اللہ تعالیٰ نے فرمایا میں عالم الغیب والشہادۃ ہوں. اے موسیٰ وہ بندہ شرمندہ ہو گیا اور مجھ سے اس نے کہا غفور الرحیم آج تک تم نے میرے عیب کو چھپا رکھا ہے. اب میں سچی توبہ کرتا ہوں میرے گناہ کو معاف کرنا دے مولا دیکھتے میرے بدنے میں رسوا نہ کرنا. رب فرماتا ہے موسیٰ اس کا گڑ گڑانا اور دل کے اندر ہی توبہ کرنے کو میں نے قبول کیا. جیسے ہی اس کی توبہ قبول کی اور بارش ہو
گئی.
دیکھا جاتا وہ بولے گا ہاں اب حضرت موسیٰ علیہ السلام نے سوال کیا مولا اس گنہگار سے میری ملاقات کر. اتنا خوش نصیب گنہگار. ہر گنہگار بد نصیب ہے اور یہ گنہگار اتنا خوش نصیب ہے کہ اس کی توبہ سے پورے ملک میں بارش شروع ہو رہی ہے. اللہ اکبر. حضرت موسیٰ کو شوق ہوا کہ اس توبہ کرنے والے سے میں ملاقات کروں. جب میں نے اس وقت اس کا پردہ چاک نہیں کیا کہ وہ کون ہے تو اب میں کیسے اس کا پردہ کھولوں؟ اب تو توبہ کر چکا ہے موسیٰ. وہ کون ہے میں یہ تجھے نہیں بتاؤں گا. اللہ تعالیٰ بھی توبہ کرنے والے کو ہے کس طرح چھپاتا ہے کہ موسیٰ کی گزارش اور موسیٰ علیہ السلام کے کہنے کو بھی رب نے فرمایا اے موسیٰ اس گنہگار کو میں رسوا نہیں کرنا چاہتا. اس نے توبہ کر لی ہے اب اپنے تمہارا کام ہو گیا مقصد پورا ہو گیا. تو حضرت موسیٰ نے بھی چاہا کہ اس گنہگار کو دیکھ لوں جس کی توبہ سے بارش ہوئی ہے تو رب نے اس کے عیب کو چھپا دیا.
بے شک بے شک
جب پہلے نہیں کھولا تو اب تم کھولیں گے. یار کو رب بڑا کریم ہے توبہ کرو. اسی مجمع میں بیٹھے بیٹھے توبہ کر لو. اگر توبہ کر لو گے تو دل ہی دل میں رب تمہارے عیب کو چھپا بھی دے گا اور تمہارے اس توبہ کی وجہ سے سب کو برکتیں بھی عطا کر. یہ بہت بڑی چیز ہے. جس دل میں کچھ مانے تو بہت زیادہ مل جاتا ہے. آپ کو یاد ہوگا کچھ دن پہلے حضرت غوث اعظم رضی اللہ تعالیٰ عنہ کی میں کرامت بیان کر رہا
ہوں. یہی آگے بیٹھے سات سال پہلے ہے نا.
ان کی بچی کی آنکھ کی بینائی کا پرابلم تھا. ڈاکٹروں سے مشورہ کیا کہا آپریشن کرنا پڑے اور اس وقت ان کی حالت آج تو اللہ نے بہت تباہ دیا ہے. ان کی حالت اتنی نہیں جتنا خرچہ بتایا. آج ڈاکٹر تو ایسا چھین پھاڑ کرتا ہے. بچہ پیدا ہوتا ہے تو دل دکھ دکھ کرتا ہے کب سیزر ہوگا کب سیزر ہوگا اور 30-40-50 ہزار تو آرام سے ڈاکٹر کھا لیتا ہے. اور اگر ڈاکٹر کیسا کراتا ہے دیکھو آج تاریخ اس کی گزر رہی ہے 2 گھنٹے ہو گئے 3 گھنٹے میں ہو گئے نارمل ڈلیوری نہیں ہوئی. اگر تم اس کا سیزر نہیں کراؤ گے تو بچہ بڑا ہو گیا ہے ٹیڑھا ہو گیا ہے پانی بھر گیا ہے دل کی دھڑکن गर्दन कम हो गई है, ज्यादा हो गई है, उसकी आंख उसके गर्दन में फंस गई है, न जाने कितनी फांसियां बता देते हैं। बेचारी औरत भी घबराती है, घर वाला भी घबराता है, क्या होगा, बच्चा भी जाए, बच्चा भी जाए, क्या डॉक्टर साहब जो हो और उनके खाओ, बच्चा निकाल ये खाते। और पैसे कितने लेते हैं, गरीब हो चाहे अमीर हो, थोड़ से उसी है
डॉक्टरों
को हिटाए। गरीब जो है परेशान हो गए, इतना पैसा मैं कहां से भर गया, लेकिन रोज ये बच्चा हमारी महफिल में आता, आदमी आता, मैं रोसे पाक का उस वक्त मैं जानता नहीं था, रोसे पाक का जिक्र कर रहा था कि रोसे पाक किस तरह मदद करते हैं। इन्होंने बैठे बैठे इस मजलिस ही में रोसे पाक हो जाते, जो आदमी आज मौजूद है जिसके सामने मैं बयान कर रहा हूं, गलत तो नहीं बोल रहा हूं, सही है ना,
बिल्कुल
दिल दिल में हाथ भी नहीं उठाया, दिल में कि रोसे पाए आपकी मदद इतनी दूर तक पहुंचती है तो मैं आई तालाब के जलसे में आपकी तरफ तवज्जो करता हूं, मदद मांगता हूं कि मेरी बच्ची की आंख की रोशनी ठीक हो जाए, खुदा गवाह। ये गए सुबह ही को,
सुबह में ही होगा,
सुबह रात को इन्होंने मांगा और सुबह आपकी रोशनी आ गई। जब वो सिर्फ पांच बगदाद में रहकर और 600-700 साल के बाद भी हमारे दिल में जो उनसे लगन होती है उस पर मदद करते हैं, लेकिन मांगने का वो जज्बा होना चाहिए। अगर वो जज्बा उस वक्त आपको मिल गया तो खुदा की कसम कोई वही अहोशे पास मेरे गरीब नवाज काफिर नहीं है, वहीं से बैठे बैठे आपकी मदद करते
हैं।
अब तो जमाना ऐसा आ गया कि उठने की भी जरूरत नहीं पड़ती है, दूर ही से सारा काम हो जाता है। अरे दूर से तुम क्या करोगे, ऐसा सिस्टम होता है एयरपोर्ट पर चले गए, कुछ ऐसे मॉल में पहुंचे हैं, अभी आप गेट के पास पहुंचते नहीं है, गेट साहब सिर्फ सिर्फ खुल, न आपके पास कोई रिमोट है न कोई मशीन है, सिर्फ आप तशरीफ ले गए तो सीना खोल देता, आज के बल पे वेलकम, कुछ करने की जरूरत नहीं। आखिर ये सिस्टम किसने बनाया, इंसान ने बनाया, इसको कहते हैं ऑटोमेटिक सिस्टम, रिमोट कंट्रोल। और अफ्रीका वगैरह में हम जाते हैं तो वो तो काफी दूर से अपना गेट खोल लेते हैं, लोहे का मजबूत गेट होता है और उनकी कार के चाबी के अंदर वो रिमूव होता है, दूर अभी गाड़ी रहेगी यूं दबा देंगे तो मिस्टर गेट सुर चले जाएंगे, आपकी गाड़ी आएगी जब तक गेट खुल जाएगा, आप अंदर होंगे तो गेट बंद करने की जरूरत नहीं, फिर वो बेचारा खुद ही खिदमत करता है, सुर आके बंद हो जाता है। आप दूर से कंट्रोल करते हैं, ये जमाना बता रहा है, इंसान की साइंस बताती है, तो ये तुम्हारे हाथ और रिमोट कंट्रोल का मामला है कि 2 किलोमीटर से तुम रिमोट करते हो। आज तो कार भी आ गई है, छत पर रहता है, नीचे कार खड़ी है और हम वहां खड़े हुए हैं, का दरवाजा बंद से कार बोले खुल गए, अरे आप आए नहीं, खुल कैसे गए, वहीं से यूं दबा देते हैं, उसमें आवाज आती सुन सुन और फिर दरवाजा खोले तो खुल जाता। इतने हाशले से कंट्रोल करने का सिस्टम साइंस ने हमारे हाथ में दे दिया, इससे भी ज्यादा कई कई किलोमीटर तक रिमोट कंट्रोल काम करता है। अभी मैं वो बताने के लिए नहीं बैठा हूं, लेकिन याद रखिए ये साइंस दानों का सिस्टम है, जहां ये सिस्टम फिट होता है दूर से उसको काम को किया जाता है। मेरे गांव मेरे गरीब नवाज के हाथ में रब ने अपनी कुदरत का रिमोट कंट्रोल दे दिया है, तुम्हारा कंट्रोल कार पर गेट
عید میلاد النبی حضور اکرم کو کہا
نبی اکرم صلی اللہ علیہ وسلم کے آنے کا جو مقصد پورا کرنے والا ہے اس کے ہاتھ میں خدا کی قدرت کا ریموٹ کنٹرول آ جاتا ہے. میرے دوست ہوں میرے غریب نواز ہوں رضی اللہ تعالیٰ عنہما ان کا کنٹرول یہاں سے وہاں ہر جگہ نظر آتا ہے. ارے جب ان کے رسول کے شہزادوں کا اہل بیت کے عظیم انسانوں کا یہ ریموٹ کنٹرول ہے تو میرے مصطفیٰ کا کتنا کنٹرول ہو جاتا ہے.
جانتے ہیں
حضور کا ریموٹ کنٹرول کتنا ہے؟ زمین پر نہیں ہے. مولا کائنات داماد رسول منزل صحبہ پر ہیں اور نماز اثر پیدا ہو گئی. علی کی نماز وہ نماز جس نماز کے بارے میں قرآن فرماتا ہے. اس کو بیچ کی کیوں کہا؟ ادھر ہے مغرب رات میں مغرب اور عشاء سمجھ گئے اور ادھر ہے فجر اور ظہر. مغرب دن جا رہا ہے رات آ رہی ہے ایک نماز اور رات کے اندر عشاء دو ہو گئے. ادھر دن آ رہا ہے رات جا رہی ہے فجر ہے اس کے بعد ظہر. تو دن اور رات کے سنگم پر دو نمازیں ہیں. ادھر مغرب کہ دن جا رہا ہے رات آ رہی ہے اور فجر میں دن آ رہا ہے رات جا رہی ہے. تو دن اور رات کے سنگم پر دو نماز اور ظہر دن میں اور عشاء رات میں. تو دو ادھر اور بیچ میں عصر کی نماز. عصر کی نماز کا خاص دھیان رکھنے کی قرآن نے تاکید کی ہے اس لیے کہ ظہر کے بعد جو ہے عصر کا وقت کاروبار کے دھوم دھام کا ہوتا ہے. بڑا ٹرافک نظر آتا ہے صبح اتنا ٹرافک نہیں ہوتا ہے اور ظہر کے بعد سے جو ٹرافک شروع ہوتا ہے عصر کاروبار کی ہما ہمی کا وقت ہوتا ہے. اس لیے مسلمانوں کو رتن دیا ہے اے لوگوں بیچ کی نماز کی خوب حفاظت کرنا اس کا خیال رکھنا. وہ نماز حضرت علی کی آشدہ ہو جن کے بارے میں قرآن فرماتا ہے تراہم رکتا سجدا. علی کو جب بھی دیکھو گے رکوع اور سجدہ فرمانے والے ہوں گے لیکن آج کہاں سے اہم نماز چھوٹ رہی ہے؟ کیا جان بوجھ کر کے چھوڑا تھا؟ نہیں. حضور نے فرمایا تھا علی ذرا یہ کام کر کے آؤ. سامنے کی بستی صحابہ بستی میں حضرت علی چلے گئے. کام کرنے میں کچھ دیر لگ گئی. ادھر عصر کا وقت ہو گیا. حضور نے صحابہ کرام کو جماعت کروا دی میدان میں. خیبر کے جنگ سے واپس ہو گئے تو اس وقت کا یہ معاملہ. حضرت علی آئے کام کر کے آئے اور حضور نے فوراً فرمایا اے علی بیٹھ جاؤ. حالانکہ حضور نے بھیجا تھا سرکار کو معلوم ہے کہ انہوں نے عصر کی نماز نہیں پڑھی ہے. حضور فرماتے ہیں علی جلدی سے عصر کی نماز پڑھ لو پھر بیٹھو. نہیں فرمایا بیٹھ جا. حضرت علی خاموش رہے اور یہ بھی نہیں پڑھ رہا ہے حضور میں نے نماز نہیں پڑھی. کہہ دینا چاہیے نہیں بیٹھ گئے. حضور نے کہا اپنا بازو بچھا دو ساری بچھا دو گانوں بچھا دیا. حضور نے سر امر رکھ کر کے آرام فرمانے لگے اور جب آرام فرمانے لگے ارے سورج کو دیکھ رہے میدان تھا سورج ڈوب رہا ہے ڈوب رہا ہے ڈوب رہا ہے لیکن آندھنا کا چاند آرام فرمانا. حضرت علی کے دل میں آیا کہ چٹا دوں میں حضرت علی فیصلہ کرتے علی خبر کا جانا نہیں نماز تو ان کے سر پہ نہیں ملی ان کی نیند میں کہیں خلط آ رہا ہے. سرکار آرام کرنا ہے سرکار کے آرام میں خلط ڈالنا یہ کسی طرح جائز نہیں ہے. لیکن مصطفیٰ کی محبت کی نماز نہیں جانا چاہیے. تشریف کرنا حضور کی آنکھیں کھلی, ایک پکا سچا نمازی نماز سوٹ گئی تھی تو چہرے پر تھوڑی اداسی تھی, زور پر مارتے اداسی. حالانکہ حضور صاحب جانتے تھے کس کا ہوگا, پوچھئے رہے ہیں تاکہ ابھی خود بتائیں. کہنے لگے یا رسول اللہ صلی اللہ علیہ وسلم عصر کی نماز میں نے نہیں پڑھی. حضور مسکرائے, جاتا نہیں, متوا نہیں لگا رہا. ارشاد فرماتے ہیں علی گھبراؤ مت, ہاتھ اٹھایا, اے اللہ یہ علی تیری اور میری اطاعت میں تھا, یعنی اللہ اور رسول کے کام سے گیا تھا, نماز نہیں پڑھی ہے, مولا سورج کو پیدا دے. دعوتی اور حضور نے سورج کو یوں اشارہ کیا. سورج کتنا وزندار ہے معلوم ہے؟ یہ تمہاری جو زمین ہے پوری زمین سے کئی گنا زیادہ بڑا سورج ہے. کون اس کو ڈھکیل کر لا جانا ہے؟ لیکن نبی کے ہاتھ میں جو قدرت نے ریموٹ کنٹرول دیا ہے, فرمایا لو, تو سورج لوٹ کے آ رہا ہے اور کانپتے ہوئے آ رہا ہے. جان سے غلطی ہو گئی, نبی آپ تو پلٹا رہے ہیں, حال تک تو نہیں پلٹایا, کچھ مجھ سے غلطی تو نہیں ہو گئی. آیا عادت فرماتے ہیں کانپ کر محنت کی رجعت دیکھو, یہ سورج کا کانپتے ہوئے لوٹنا دیکھو, ماہ شکست کی صورت دیکھو, کانپ کر محنت کی رجعت دیکھو, مصطفیٰ پیارے کی قدرت دیکھو. یہ ریموٹ کنٹرول تھا میرے مصطفیٰ کا, تو میرے غریب نواز کا کتنا ریموٹ کنٹرول ہو گیا. سمجھے, پانی پر بھی تو کنٹرول تھا, سارے پانی کو کھینچ لیا ہے کوئی پائپ کے, بغیر پائپ کے اور پمپ لگائے موٹر لگائے پانی کھینچتا ہے کیا؟ لیکن وہ ریموٹ کنٹرول کسی کو نظر نہیں آیا. کیوں؟ سارا کا سارا پانی کیا نہیں آتا, یہ کس کا ریموٹ کنٹرول تھا؟ میرے نماز کرنا ایسا ریموٹ کنٹرول زمین سے بولتے ہیں راجا کے اونٹ بیٹھ کے اسے پوچھنے میں دینا چکتا ہے. ریموٹ کنٹرول راجا بہت دور ہے, لیکن ریموٹ کنٹرول دبا دیا, زمین نے سارے روٹ کو پکڑ لیا. جب راجا کے سپاہیوں نے کہا اونٹ تو اٹھ ہی نہیں رہے ہیں, یہ فقیر نے سب کو چپکا دیا. یہ خدائی ریموٹ کنٹرول
تھا. بے شک
آج کا ریموٹ کنٹرول تو اس کے ہاتھ میں جاؤ, مافی اور مانو کہ ہمارے ریموٹ کو جھڑا دو. آجا سے جب رونے لگے آپ نے پھر دبا جاؤ اٹھ کر کے چلو. یہ ہے اولیاء کرام کے ہاتھ کا ریموٹ کنٹرول, جنوں کو کنٹرول کرتے ہیں اور یہاں بیٹھ کر مافی مانو گے اسے بھی تمہاری اس گزارش کو تمہاری حالت پوری کرتے ہیں. یہ اہل سنت
کا ہے, سنتا
ہم نہ اس کو شرک مانتے ہیں نہ بدعت مانتے ہیں. جب ولیوں کی یہ طاقت ہے تو اگر تم چھڑ کر کے توبہ کرو گے تو رب العالمین وہیں سے اپنے قدرت سے تمہارے دلوں کو صاف کر دیتا ہے اور تمہاری توبہ قبول کرواتا ہے, اس کی اس کا فائدہ اور پیسہ پورے ملک کو عطا کرواتا ہے. ایک گنہگار نے توبہ کی اور سارے شہر میں بارش ہی بارش ہو گئی.
اگر سارے مسلمان
اتنے بیٹھ کر کے آج ہی توبہ کر لیں تو میں تو سمجھتا ہوں نہ نوٹ بند کی پریشانی ہوگی, نہ سونا بندی کی پریشانی ہوگی. یہ بندی اپنی جگہ پر رہیں گے, مسلمان خدا کی قسم خوشحال زندگی گزارے گا, اسے نو ٹینشن کوئی ٹینشن نہیں ہوگا. کرو اگر سب توبہ نہیں کی اسے توبہ کر کے جہاں توبہ کر لو, توبہ کر لو. یہ توبو اللہ توبہ نصوحا, اللہ کی طرف رجوع لاؤ, توبہ کرو کرو تو پکی توبہ کرو. آپ سب مسلمان اگر توبہ کرتے ہیں تو کل سے ان میں خوشحالی سکون قل اطمینان ذہن سب نصیب ہو جائے گا. رب العالمین مجھے بھی توبہ کی توفیق دے اور آپ حضرات کو بھی توبہ کی توفیق دے, تاکہ اسلام میں جو مقصد حیات ہے اور نبی اکرم صلی اللہ علیہ وسلم کے میلاد کا جو مقصد ہے وہ مقصد پورا ہو جائے. اے لوگو لتؤمنوا باللہ ورسولہ وتعظموہ وتوقروہ وتسبحوہ بکرۃ واصیلا. صبح و شام اللہ کی پاکی بیان کرو. دو پوائنٹ نے تم نے بالکل پرفیکٹ کر لیا ہے. ایمان بھی مضبوط ہے, احترام مصطفیٰ بھی مضبوط ہے. بس عمل کرنے کا ذرا سا حالت ہے, وہ بھی ختم کر لو. توبہ کر کے سب پک کے نمازی بن جاؤ. اور جتنے بیاہ شادی میں خرافات اور بدعت کرتے ہو, دکھاوا اور نمائش کرتے ہو, سب ختم کر دو. اسی طرح سے جلوس میں بھی اپنے آپ کو بالکل مسلمان بنا کر تہذیب کے ساتھ سر کھپ کر کے اتنی نرم سے سکون سے چلنا. مجھے معلوم نہیں آیا کہ جلوس میں کچھ ماڈل ہوٹل بنتے ہیں. ہاں میں آپ سب مسلمانوں سے کہوں گا, یہ ماڈل جو تازیے کی طرح بنا کر آپ جلوس میں لے کے گھومتے ہیں, اس کی بھی اسلام اجازت ہے. روشنی کرو اس کی اجازت ہے, اچھے کپڑے پہنو اس کی اجازت ہے, اچھل کود کی اجازت نہیں ہے. نعرہ بھی لگاؤ تو تہذیب کے دائرے میں نعرہ لگاؤ, اور اپنے جلوس کو اسلام کا ایسا تہذیب سے سارا ہوا جلوس بنا دو کہ دنیا دیکھ کر کہے کہ قرآن مصطفیٰ یہ سنیوں کا جلوس. ابھی ہم نے ناگپور میں جلوس نکالا, پہلے سب کو جمع کیا, بالکل خاموشی کے ساتھ جلوس نکلے گا. الحمدللہ 25,000 کا مجمع تھا, لیکن سب سروں پر ٹوپی, درود شریف پڑھتے ہوئے اور چلے جا رہے کلکٹر آفس تک. سارے پیپروں نے کہا کہ مسلمانوں کا اتنا بڑا شانتی پوروک جلوس آج تک ناگپور کی تاریخ میں ہم نے نہیں, ہمیں کنٹرول کرنے کی ضرورت ہی نہیں پڑی. لائن بالکل پک ہے, چلنے والا ٹریفک بھی نہیں روک رہا ہے. ایک مسلمان جب صبر کر کے روڈ پر اپنا جلوس لے کرتا ہے اور بے راہی سے دور ہوتا ہے تو غیروں کے اوپر بھی اس کا اثر نہیں. اس لیے ہم کہتے ہیں جلوس میلاد النبی میں اچھل کود مت کرنا, یہ آڈل ماڈل لے کر کے مت گھومنا, ڈیزے مت چلانا. یہ ساری کی ساری باتیں تمہارے وقار کو مجروح کرنے والی ہیں. ہم الحمدللہ با وقار ہیں. سنیت کا وقار اس وقت قائم ہوگا جب مصطفیٰ پیارے صلی اللہ علیہ وسلم کے ساتھ سچا پیار سنی کرے گا. ایک طرف نمازوں کا پابند ہوگا, دوسری طرف پورا ہاتھ سے اپنے آپ کو بچائے گا. اور ہم عورتوں کے لیے بولے جا رہے ہیں, ہم عورتوں کے لیے بھی یہاں سنا ہے ہماری ماں بہنیں گھروں کی چھت پر ادھر ادھر گھر کی چھت پر ہے دیکھ لیا ادھر ڈھانک بھوک کر کے تو الگ بات ہے, اس سے بھی بچیں, لیکن باہر نکل کر ارے اللہ ہو اچھا تم نے کس کو اور کس انداز کو اپنا رہے. مصطفیٰ کی رحمت والا جلوس ہے اور اس میں زحمت ہم اپنے کردار سے پیدا کریں. میری ماں بہنوں تو گھر کی شمع ہو, روڈ کی شمع نہیں ہو. تمہارا حسن, تمہارا وقار, تمہارا ایمان گھر کی چہار دیواری کو مکمل کرنے والا ہے. تم کو سڑک پر آنے کی ضرورت نہیں ہے, تم کو گھر کی جنت رہو. تمہارے بچوں کو بڑا سوار کر جلوس میں بھیجو اور جلوس نکل رہا ہے, اگر کہیں کھڑکی سے دیکھ لیا تو وہ الگ بات ہے, چھت پر چھپ کر کے دیکھ لیا تو الگ بات ہے. لیکن نوجوانوں کو بھی پتہ چلتا ہے کہ عورتیں چھت پر ہیں تو نعرہ تو بعد میں لگائیں گے. کیا بدتمیزی ہے, ہنسو مت. یہ ہمارے کردار کا جلوس پن ہے, ہم اپنے کردار کو سنبھالیں. اگر تم سنبھلو گے تو جلوس سنبھلے گا, اور یہ جلوس سنبھلے گا تو جو آج تم پر اعتراض کر رہا ہے سب کے منہ گر جائیں گے. جلوس کیسا نکالنا ہے, نکالو گے. اور میرا پیغام ساری صورت والوں کو پہنچا دے. ایک 81 سالہ بوڑھے نے یہ پیغام دیا ہے. یہ بوڑھا صرف بوڑھا نہیں ہے, تمہارے باپ کی جگہ میں بولنے کی حیثیت رکھتا ہوں. میرا دل جلتا ہے، دل کے پکوں سے گرم تھے، سینے کے داغ سے اس گھر کو آگ لگ رہی، گھر کے جناب سے تمہیں کوئی حق نہیں کی اوپر چھتوں پر دیکھو، نیچے نگاہ رکھو، قرآن پڑھاتا ہے، درود شریف پڑھتے ہوئے چلو، ہر قدم پر اللہ دس درجے تمہارے بلند کرنائے گا، دس نیکیاں دکھے گا اور دس گناہ مٹایا جائے گا۔ اپنے پاس جو کام کرنے کا ہے وہ کرو، شان اسلام شان سنیت اچھل کود میں نہیں ہے، وقار میں ہے، درود شریف میں ہے، شانتی پوروک چلنے میں ہے، اپنے آپ کو اسلام تہذیب کا مجسمہ بنا۔ پروردگار عالم جل مجدہ ہم سب کو عید میلاد النبی کے وقار کو محفوظ کرنے، اس کی حفاظت کرنے کا سچا جذبہ عطا فرمائے۔ وما علینا الا البلاغ۔ کھڑے ہو کر صلاۃ و سلام۔